बुलबुल एउटा ईरानी चरा। बुलबुल
किन्दा त्यो ठूलो सहर कति पर्छ बा, किन्दा त्यो ठूलो सहर कति पर्छ बा, इँटाले बनेको घर कति पर्छ बा, दाल चामल किन्दा त खल्ती रित्तियो, दाल चामल किन्दा त खल्ती रित्तियो, आधा किलो टमाटर कति पर्छ बा, इँटाले बनेको घर कति पर्छ बा, जताततै सशुल्क लेखिएको हुन्छ, जताततै सशुल्क लेखिएको हुन्छ, सहरमा बोल्दा कर कति पर्छ बा, इटाले बनेको घर कति पर्छ बा, तल्ला घरे काकाको छुट्टै पहिचान, तल्ला घरे काकाको छुट्टै पहिचान, फेर्दा अब हामीले थर कति पर्छ बा, इटाले बनेको घर कति पर्छ बा, हेर्नुहोस् त कति राम्री भकी रेखा दिदी, हेर्नुहोस् त कति राम्री भकी रेखा दिदी, किन्दाखेरि छोटो घाँगर कति पर्छ बा, इँटाले बनेको घर कति पर्छ बा, परबाटै मगमग बसाउँदै आइन्, परबाटै मगमग बसाउँदै आइन्, उनले लगाएको अत्तर कति पर्छ बा, किन्दा त्यो ठूलो सहर कति पर्छ बा, इँटाले बनेको घर कति पर्छ बा। दोलखा चरीकोट घर भई अहिले भक्तपुर बस्ती आउनुभएका नारायण काइलोको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म पुष्पता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजल वाचन गरेर मैले कार्यक्रमको शुरूआत गरेँ, नारायण काइलो अर्थात उहाँको वास्तविक नाम नारायण राज चौलागाई, उहाँलाई लिएर आइपुगेको छु। उहाँको जन्मस्थल घर दोलखा चरीकोट र अहिले भक्तपुरमा रहँदै आउनुभएको छ। आज उहाँका गजलहरू सुन्दै उहाँसँग कुराकानी गर्छौं। नारायणजी तपाईँलाई स्वागत छ। तपाईँका दाजुभाइ कतिजना भनेर सुरु गर्छु म कुराकानी।
हामी दाजुभाइ चाहिँ पाँचजना, पाँचजना मध्येको म काइलो।
तपाईँ काइलो नै भएर काइलो राख्नु हजुर, त्यही त कति गजबको टाइटल नारायण काइलो भनेर राख्नु भएको रहेछ
हजुर।
कति 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 पहिले त तपाईँलाई बोलाउँदा चिन्दा काइलो काइलो नै भनेर चिन्छ
प्रायः जसो, आजकल चाहिँ धेरैले काइलो नै भनेर चिन्छ।
घरतिर पनि आमाले ठुली आमाले बोलाउँदा काइला भन्नुहुन्थ्यो?
होइन, आजकल चाहिँ घरमा त मलाई नारायण कृष्ण भनेर बोलाउनुहुन्छ होइन।
नारायण कृष्ण चौलागाई हो?
होइन, नारायण कृष्ण चौलागाई चाहिँ गाउँमा बोलाउने नाम हो
हजुर हजुर।
अहिले चाहिँ प्रायः सबैले नारायण नारायण नै भन्छन्।
सर्टिफिकेटमा चाहिँ के नाम छ?
नारायण राज चौलागाई छ।
तपाईँको बारेमा मैले थाहा पाएको चाहिँ तपाईँ एकचोटि प्रवास बसेर आउनुभयो केही समय
हजुर।
कति वर्ष हो?
म 10 वर्ष लगभग।
10 वर्षै बस्नुभयो? ओहो, एकचोटि मात्र कहाँ भन्न पाइयो र, उर्वर जवानीको बेला चाहिँ प्रवासमा बसिसक्नु
हजुर। म सानै उमेरमा 17 वर्षको उमेरमै विदेश लागे,
कलिलै भन्नुभयो, उर्वर जवानीमा चाहिँ यहाँ हुनुहुन्छ यसरी बुझ होइन। अनि अहिले चाहिँ तपाईँ यहाँ यातायात व्यवसायी हुनुहुन्छ
हजुर? अहिले यातायात व्यवसायी
कहाँ, मध्यपुर ठेमीमा?
मध्यपुर ठेमी हजुर,
यातायात समिति
हजुर।
त्योभन्दा अगाडि अर्को समिति कुनै हुनुहुन्छ?
पहिला हामी अरण्यको समितिमा 6 वर्ष सञ्चालन गरेथ्यौँ।
भनेपछि तपाईँ गाडी साउ
हजुर,
यसरी चिनौ
गाडी होइन,
गाडी साउ मजदुर
सबै
सबै विभिन्न पर्सन नि, तपाईँ आफै चलाउनुहुन्छ?
म आफू चलाउँदैन, भाइले चलाउँछ, म चाहिँ त्यसको म्यानेजमेन्टबाट चाहिँ सब आफैले म सम्हाल्छु।
भाइ मजदुर, तपाईँ चाहिँ गाडी साउ?
दाइ साउ भएपछि भाइ पनि साउ नै भन्नुपर्छ
होइन? नेपालमा व्यवसाय केही सुरु गरेपछि साउ मालिक भनिहाल्ने चलन छ नि त
होइन? म चाहिँ यस कुरामा चाहिँ अलिकति फरक छु दाइ। अब यस कुरामा चाहिँ म के भन्छु भने, मालिक चाहिँ तपाईँको मान्छेको सोचमा भर पर्छ होइन, तर म चाहिँ त्यो काम गर्ने मान्छे जो हो त्यो चाहिँ मालिक हो भन्ने लाग्छ मलाई। साउ चाहिँ तपाईँको साउ, उसले लगानी गरेको छुट्टै होला, तर उसको जिम्मेदारी चाहिँ जसले काम गरिरहेको हुन्छ उसको सबभन्दा ठुलो जिम्मेदारी हुन्छ। त्यस भएर चाहिँ म के भन्छु भने, ऊ चाहिँ साउ हो भन्ने लाग्छ मलाई चाहिँ।
खैर, यसमा हामी छलफल गरौँला, तपाईँको यातायात व्यवसायबारे पनि कुराकानी गरौँला बुलबुलमा। फरक पेसाबाट आउनुभएको अतिथि हुनुहुन्छ
होइन,
त्यसो त यातायात मजदुर चाहिँ आइसक्नु भएको छ, यातायातकै अब साहु मालिक अथवा गाडी धनी जे भने पनि तपाईँ त्यो क्षेत्रमा रहनुभएको व्यवसायी आउनुभएको चाहिँ पहिलोपटक हो मलाई जहाँसम्म सम्झना छ। अब सबभन्दा अगाडि चाहिँ तपाईँको यो सुरुको गजलले मलाई साह्रै प्रभाव पार्यो, किन्दा त्यो ठुलो सहर कति पर्छ बा, इँटाले बनेको घर कति पर्छ बा, राम्रो मिठो गजल मैले सुनेको छु, तपाईँ गाउनु पनि हुन्छ वाचन पनि गर्नुहुन्छ, सुरुमा कुन के गर्ने त, गाउने कि वाचन गर्ने?
सुरुमा चाहिँ मैले धेरैजनाले मन पराएको एउटा गजल छ, म यहाँ आफ्नै लयमा थोरै गुनगुनाउने प्रयास गर्छु, त्यति धेरै त राम्रो सक्दिनँ, प्रयास गर्छु। लगाएर वचन टुक्रा पार्यो, लगाएर वचन टुक्रा पार्यो, यो मुटुको धड्कन टुक्रा पार्यो, यो मुटुको धड्कन टुक्रा पार्यो, मैले हार्नै पारिने उनको माग थियो, मैले हार्नै पर्ने उनको माग थियो, गरेर आन्दोलन टुक्रा पार्यो, गरेर आन्दोलन टुक्रा पार्यो, फुलेको थियो फुल ढकमक यहाँ, फुलेको थियो फुल ढकमक यहाँ, पिरतीको आँगन टुक्रा पार्यो, पिरतीको आँगन टुक्रा पार्यो, यो मुटुको धड्कन टुक्रा पार्यो, दियो माया झुटो आश्वासन झुटो, दियो माया झुटो आश्वासन झुटो, मेरो सारा यौवन टुक्रा पार्यो, मेरा सारा यौवन टुक्रा पार्यो, यो मुटुको धड्कन टुक्रा पार्यो, छामी तिमले हिजो मेरा अङ्ग अङ्ग, छामी तिमले हिजो यिनै अङ्ग अङ्ग, गरेर नै ओजन टुक्रा पार्यो, गरेर नै ओजन टुक्रा पार्यो, यो मुटुको धड्कन टुक्रा पार्यो। गजलको अन्तिम शेरमा छु म, दी मैले माया सजाएँ थिए दिलमा, दी मैले माया सजाएँ थिए दिलमा, दी मैले माया सम्झिएर दुश्मन टुक्रा पार्यो, सम्झिएर दुश्मन टुक्रा पार्यो, लगाएर वचन टुक्रा पार्यो, यो मुटुको धड्कन टुक्रा पार्यो, यो मुटुको धड्कन टुक्रा पार्यो।
बडो प्रेममा विरह भएको जस्तै गरी नै सुनाउनु भयो, एकदम यो त वास्तविकतासँग आधारित पनि छ कि क्या हो गजल?
त्यसो त नभनिहालौँ, छैन अहिलेसम्म कस्तै छन्, जसमा वास्तविक थियो उसैसँग बिहा भयो,
ए त्यसो भए त टुक्रा भएको छैन,
छैन
टुक्रा भए पनि अब छोरामा छोरीमा टुक्रा भयो,
त्यसै भन्नुभयो।
कतिजना छन् छोराछोरी?
एउटा छोरी, एउटा छोरो, छोरो भर्खर छ महिनाको पुग्दैछ, छोरी दुई वर्षको बहिनी।
ए भनेपछि राम्रो छ, सुखी छ परिवार,
ठिक छ अहिलेसम्म।
प्रवासको बसाइ कस्तो रह्यो?
प्रवासको बसाइ ठिकै नै भयो भनौँ, अब दुई वर्ष म मलेसिया बसेर
भयो,
हजुर फल्दाइ नै, दुई वर्ष मलेसिया चाहिँ फल्दाइ भएन, दुई वर्ष चाहिँ अलिकति दुखै पार आइयो।
टोटल दस वर्षमा दुई वर्ष
मलेसिया, अरू कहाँ बस्नु? आठ वर्ष ओमन,
ओमन बस्नु। हजुर, राम्रै हुँदो रहेछ बसाइ,
ठिकै, अब राम्रो मान्नुपर्ने बाध्यता प्रवासको बसाइ,
यता आइसकेपछि नि नराम्रो चाहिँ छैन
छैन अहिलेसम्म छैन दाइ सबैजनाको माया
तपाईँले प्रवास बसेर त्यहाँबाटको कमाइलाई यहाँ उपयोग गर्न सिक्नुभयो
हजुर एकदम दाइ म चाहिँ अलिकति चाहिँ कमाएपछि चाहिँ मेरो सोच चाहिँ अलिकति केही सिकेँ त्यहाँ गएर कमाउनु भन्दा पनि जति कमाएको थियो त्यसले चाहिँ मलाई एउटा त्यहाँको इन्भाइरोमेन्टमा डुले घुमे धेरै लामो सङ्गत पनि भयो र त्यहाँबाट चाहिँ फर्केर आएपछि चाहिँ केही गरौँ अब प्रायः जसो साथीहरूले चाहिँ घर किन्ने जग्गा किन्ने यो गर्ने त्यो गर्ने भने मैले नै किने किन्ने त तर म मेरो चाहिँ प्रायः जसो साथीहरूको चाहिँ आजकल चाहिँ घर जग्गा किन्ने अनि घर चाहिँ ऋण बनाएर ऋण गर्ने अनि फेरि चाहिँ प्रवास लाग्ने चलन छ तर म चाहिँ यो घर जग्गामा भन भन्दा पनि व्यवसायिक हिसाबमा चाहिँ पैसा लगानी गर्नुपर्छ व्यवसायले चाहिँ मान्छेले अलिकति माथि उठाउँदो रहेछ भन्ने सोच राखेर चाहिँ लगानी गरेको छ अहिलेसम्म ठिकै छ
रमाइलो छ
हजुर ठिक छ अहिले
तपाईँले यता आएपछि गजल सिक्नुभएको कि प्रवासमै छँदा हो कि कहिले हो
होइन म आज चाहिँ एकदम खुलेर भन्छु मैले गजल लेख्न सुरुवात गरेको नै म बुलबुल कार्यक्रम सुनेर नै हो म बुलबुल कार्यक्रम चाहिँ मलाई एकजना मेरो अहिले चाहिँ नाताले चाहिँ उहाँ ससुरा पर्नुहुन्छ हामी सँगै काम गर्थ्यौँ उहाँले डाउनलोड गरेर मलाई सुनाउनु भएको थियो एकचोटि
ज्वाइँ ससुरा नै सुन्नुहुन्थ्यो
हजुर
तपाईँको माघी विवाह हो कि भागी विवाह माघी भन्नाले प्रेम विवाह हो भन्नु खोज्छ
प्रेम विवाह नै हो हुन चाहिँ तर पाँच वर्ष पश्चातको चाहिँ एरेन्ज म्यारेज नै भन्नुपर्छ
अनि तपाईँको ससुरा अहिले श्रीमतीको पिता चाहिँ सँगै काम गर्नु
होइन पिता होइन उहाँको अङ्कल नाताले अङ्कल पर्नुहुन्छ
तपाईँको तपाईँ प्रवासमै हुँदाखेरि लभ पऱ्यो
प्रवासमै हुँदा लभ परेको
अनि उहाँ तपाईँ जोसँग बिहा गर्दै हुनुहुन्छ त्यति बेला उहाँको अङ्कल उहाँ भन्ने पनि थाहा थियो तपाईँलाई
उहाँको अङ्कल भन्ने मलाई थाहा थिएन तर उहाँ पछि कुरा गर्दै जाँदाखेरि चाहिँ उहाँले भन्नुभयो मलाई मैले उहाँको नाम लिएँ जो अहिले मसँग व्यापारमा मिसेसको नामले मिसेसको नाम लिँदाखेरि चाहिँ उहाँले मेरो भतिजी पर्छ भन्नुभयो अनि त्यसभन्दा पछाडि चाहिँ मैले उहाँलाई केही कुरा गरेँ म चाहिँ कुनै कालखण्डमा चाहिँ मन पराउँथेँ भन्ने खालको कुराकानी गरिसकेपछि चाहिँ अनि उहाँले चाहिँ कुरा गर्छस् त बिहा गर्छस् त भन्ने कुराकानी गर्नुभयो अनि त्यसबाटै कुरा अगाडि बढ्यो
बडा रमाइलो उसँग पो जोडिनु भएको
हजुर
र सबभन्दा खुसीको कुरा बुलबुल सुन्नलाई पनि उहाँले नै जोड दिनुभएको तपाईँ
एकदम उहाँको चाहिँ त्यो कम्प्युटरमा मैले सुनेपछि चाहिँ अनि गजल के हो भनेर चाहिँ म अलिकति
सालतिरको कुरा थियो
2068 सालतिरको कुरा
हजुर उहाँले कम्प्युटरमा डाउनलोड गरेर राख्नुभएको चिज तपाईँले सुन्न थाल्नुभयो र बुलबुल सुन्न थाल्नुभयो तपाईँ गजल लेख्ने क्रममा हुनुहुन्थ्यो बुलबुल सुनेर लेख्न थाले भन्नुहुन्थ्यो
सबभन्दा पहिला चाहिँ मैले गजल के हो र चाहिँ गजल कसरी लेखिन्छ भनेर सुरुवात गरेको नै मैले बुलबुल सुनेर त्यहाँभन्दा पहिला मलाई गजल भनेको केही थाहा थिएन मलाई मुक्तक विधा भने त म धेरै पछाडि हात हालेको
अनि प्रवासमा हुँदै लेख्न थाल्नु
प्रवासमै हुँदै लेख्न
फेसबुकले मलजल गर्यो होला
फेसबुकले भन्दा पनि फेसबुकमा त तपाईँको धेरै जोडिएका साथीहरू हुनुहुन्थ्यो तर उहाँहरूले सोद्धाखेरि चाहिँ अलिकति छिट्टो जवाफ आइहाल्दैन थियो मेरो एकजना मै दोलाखा निवासी नै सोमकृष्ण श्रेष्ठ भन्ने दाइ हुनुहुन्छ उहाँ चाहिँ यो गजलको विषयमा चाहिँ अलिकति ज्ञाता हुनुहुन्थ्यो मभन्दा पहिला मलाई पनि थाहा थिएन उहाँ लेख्नुहुन्छ भन्ने कुरा र मैले चाहिँ केही चाहिँ मैले डायरीमा लेखेर राखेको थिएँ अनि उहाँले चाहिँ आएर हेर्नुभयो उहाँले हेरिसकेपछि चाहिँ मैले बुलबुल सुनेपछि लेख्न सुरु गरेको अनि उहाँले आएर हेर्नुभयो ओहो यहाँ त यति राम्रो भाव लेख्न सक्ने रहेछौ तिमी तिम्रो राम्रो छ तिम्रो अलिकति चाहिँ त्यो लेख्न सक्ने कला रहेछ ल यसरी लेख भनेर चाहिँ उहाँले रदीफ काफिया मतला यो सियर अनि उल्लास आने के हो भनेर सबै अलिकति बुझाइदिनु भयो त्यसभन्दा पछाडि चाहिँ उहाँले लेख्न सुरु गरेँ त्यहाँबाट मैले बुलबुलमा पनि पठाएँ
वाचन पनि भएको
वाचन पनि दुईवटा गजल मेरो वाचनमा थियो अनि त्यसबाट चाहिँ मलाई अलिकति उत्प्रेरण पनि भयो र अलिकति लेख्न जाँगर पनि लाग्यो
जसको बाँच्ने आधार थाप्लोको भारी हो उसको बाँच्ने आधार थाप्लोको भारी हो ठान्छ यो मेरो जागिर सरकारी हो तिमी आफ्नो परिचय के भनेर दिन्छौ तिमी आफ्नो परिचय के भनेर दिन्छौ म जन्मेको माटो नै मेरो चिनारी हो ठान्छ यो मेरो जागिर सरकारी हो युग बदलिँदैमा परिवर्तन भयो नठान्नु युग बदलिँदैमा परिवर्तन भयो नठान्नु यो परिवर्तन हुँदै होइन महामारी हो ठान्छ यो मेरो जागिर सरकारी हो म झुपडीमै रमाएँ अझै रमाउँछु म झुपडीमै रमाएँ अझै रमाउँछु आमाको काख मेरो त फुलबारी हो ठान्छ यो मेरो जागिर सरकारी हो ऊ पर हेर त कोही देखिस छोरा ऊ पर हेर त कोही देखिस छोरा त्यो पजेरो चढ्ने नेता भिखारी हो जसको बाँच्ने आधार थाप्लोको भारी हो ठान्छ यो मेरो जागिर सरकारी हो बडा गजब मिठो तपाईँले गाउन राख्नु भएको थियो कि मैले त वाचन गरेँ
होइन त्यो वाचन गरेँ नै गजल हो
नारायण काइलोको गजल वाचन गरेँ मैले नारायण काइलोसँगै छौँ हामी आज चरीकोट दोलखा उहाँको घर यहाँ भक्तपुर भक्तपुर चाहिँ भनिरहेँ मैले भक्तपुर कहाँनिर थाहा छैन
भक्तपुर मेरो सूर्यविनायक दाइ
सूर्यविनायक
अहिले हाललाई चाहिँ म पेप्सी खोलामै बस्छु
पेप्सी खोलामा बस्छु
भक्तपुरबाट चाहिँ यता आएको छु अहिले
त्यही भएर भक्तपुर समितितिरै आफ्नो यातायात व्यवसाय पनि सञ्चालन गर्दै हुनुहुन्छ। अलिकति गजलमै आउँ, यातायात व्यवसायलाई एकछिनपछि फेरि छुवाउँला हामी, होइन। गजल तपाईँले कति लेखिसक्नु भयो?
मैले अहिले लगभग हारेमा 350 जति लगभग पुगेँ होला। सबै त गजल बन्न सकेका छैनन् होला, पहिला लेखेका गजलहरू फर्केर हेरिया छैन, अब नयाँ नयाँ सिर्जना गर्दैछु।
सङ्गतहरू चाहिँ को को साथीहरूसँग बढ्दै गए गजलले?
गजलले चाहिँ मैले एउटा सायद मेरो चाहिँ मैले कल्पना पनि गरेको थिइनँ होला, आजकल चाहिँ मेरो चाहिँ साना भाइ बहिनी भर्खर लेख्न सुरु गरेका 18-20 वर्षदेखि भाइ बहिनीदेखि लिएर डाक्टर कृष्ण बराल, पुष्टराज चापागाई, ज्ञान वागर सरहरूसँग, करुण थापा सरहरूसँग सबैजनासँग मेरो उत्तिकै रिलेसन, सबैजनासँग राम्रो चिन्नुहुन्छ, म उसलाई रेस्पेक्ट गर्छु।
गजलले चिनायो,
गजलले मलाई चिनायो, त्यो नै मेरो सबैभन्दा ठुलो सम्पत्ति
पनि बढाउँदो रहेछ।
हजुर, एकदम
है। अब यातायाततिर यातायात व्यवसायका साथीहरू छुट्टी चिन्जान छ होला, त्यो बढ्दै गयो। गजलले साहित्यिक क्षेत्रका विभिन्न ठाउँका देशैभरिका स्रष्टाहरूसँग चिनायो, प्रवासमा रहनेहरूसँग पनि चिनाउँछ यसले।
हजुर, एकदम
होइन। त्यसो गर्दाखेरि चिन्जानलाई पनि बढाउने काम गर्छ गजलले भन्ने कुरो देखियो।
हजुर, एकदम।
अब एउटा गजल सुनाउनुहोस् न त अर्को।
म एउटा गजल वाचन गरे, अलिकति व्यङ्ग्यात्मक हिसाबको छ, यो अलिकति नेताप्रति नै व्यङ्ग्य जान्छ यो गजल चाहिँ। देश हजुरकै हो लछार पछार गरिस्यो, देश हजुरकै हो लछार पछार गरिस्यो, बचाउने बहानामा बलात्कार गरिस्यो। देश हजुरकै हो लछार पछार गरिस्यो, बचाउने बहानामा बलात्कार गरिस्यो, सहने बानी परिसक्यो चुपचाप चुपचाप, सहने बानी परिसक्यो चुपचाप चुपचाप, जनतामाथि अझै अत्याचार गरिस्यो, बचाउने बहानामा बलात्कार गरिस्यो। ए नेताजी छाती हजुरले सडक मान्नुहोस्, ए नेताजी छाती हजुरले सडक मान्नुहोस्, पजेरो चढी सिंहदरबार सवार गरिस्यो, बचाउने बहानामा बलात्कार गरिस्यो। सजाय भोग्ने त सिधा सादा जति छन्, सजाय भोग्ने त सिधा सादा जति छन्, गरिस्यो अपराधीलाई उद्धार गरिस्यो, बचाउने बहानामा बलात्कार गरिस्यो। भोकले भोक मेटाउने कला छ हाम्रो, भोकले भोक मेटाउने कला छ हाम्रो, गरिबको गाँस खोसी जिउनार गरिस्यो, बचाउने बहानामा बलात्कार गरिस्यो। गजलको अन्तिम शेर, चित्त सबैको बुझाउनु झै झगडा नहोस्, चित्त सबैको बुझाउनु झै झगडा नहोस्, भाग नमिले देश अझै चिरफार गरिस्यो, भाग नमिले देश अझै चिरफार गरिस्यो, देश हजुरकै हो लछार पछार गरिस्यो, बचाउने बहानामा बलात्कार गरिस्यो। धन्यवाद।
बडा मिठो, कति व्यङ्ग्यात्मक गजल लेख्नुभएछ। गजल बाहेक अरू विधा पनि लेख्नुहुन्छ?
गजल बाहेक म अलिकति मुक्तक अहिलेकै हल्का लेख्छु, मुक्तक चाहिँ खासै धेरै भएको छैनन्,
बढी गजल नै लेख्छु। तपाईँले गजल लेखिसकेपछि चट्ट सुनाइहाल्ने क्लोज सर्कल चाहिँ को को हुनुहुन्छ?
मेरो चाहिँ प्रायः जसो ठ्याक्कै यही भन्ने चाहिँ हुँदैन, होइन। मसँग जो चाहिँ गजल सुन्न चाहनुहुन्छ, आज नयाँ सुनाउनुहोस् न। म प्रवासमा हुँदा चाहिँ प्राय फेसबुकमै हाल्थेँ, अब सुनाउने माध्यम चाहिँ अब रुमका साथीहरूसँग, अब यही सर्कलमा अलिकति चाहिँ भिजेको मान्छे भयो भने चाहिँ अलिकति सजिलो पनि हुँदो रहेछ, नभिजेको भएपछि के लेख्यो के लेख्यो भन्ने हुन्थ्यो, होइन। र पछि पछि भएपछि चाहिँ मैले लेखेर जब बुलबुलबाट पनि प्रसारण भयो केही गजलहरू, त्यो भएपछि चाहिँ अनि अलिकति चाहिँ साथीहरूले पनि ओहो यसले त राम्रै लेखेछ क्यारे भन्ने खालको पनि भयो। त्यसभन्दा साथीहरूलाई नै सुनाउँथेँ, राम्रो मान्नुहुन्थ्यो। त्यसभन्दा पछाडि भनेको चाहिँ फेसबुकमा हाल्थेँ, र नेपाल आइसकेपछि चाहिँ आजकल साथीभाइहरूसँग भेटघाट हुँदा यसो चिया पान खाँदा पनि एउटा गजल सुनाउनु न दाइ भनेर भन्नुहुन्थ्यो, अनि वाचन गर्दा नहुने फेरि गायौँ, अलिकति लयमै सुनाउनु भन्ने खालको एउटा
लयमै गाउनु थाल्नु।
हजुर, लयमै।
कहिलेकाहीँ गाडी ट्रकको पछाडि कस्तो मिठो मिठो सायरीहरू लेखा हुन्छ कि, मुक्तक हुन्छ होइन, सायरी अब अथवा गजलकै दुई तिन शेर पनि राखेको पनि हुन्छ। तपाईँ यातायात व्यवसायी पनि हुनुहुन्छ, यति राम्रो लेख्नुहुन्छ, तपाईँले कहिलेकाहीँ टक्क आफ्नो सायरी चाहिँ पछाडि राख्नु भएको छैन, गाजुङको गाडीको पछाडि सेयर राख्नु भएको छैन, कसैले फोटो खिच्ने गरी
छएन? अहिलेसम्म चाहिँ मैले त्यसरी राखेको छैन,
सोच्नु नै भएको थिएन यसरी
होइन राख्नुपर्छ भने चाहिँ मैले सोचेँ। अब त्यो गाडीमा चाहिँ तपाईँको धेरै कुराले त्यो लेख्ने ठाउँ पनि
कति राम्रो छ हेर्नुहोस् न। किन्दा त्यो ठुलो सहर कति पर्छ बा, इँटाले बनेको घर कति पर्छ बा, परबाटै मगमग बसाउँदै आइन् उनले लगाएको अत्तर कति पर्छ बा। बडा मिठो, यति राम्रो लेख्नुहुन्छ। तपाईँको मिनी बसको पछाडि, मिनी बस नै होइन त, म सही छु, मिनी बसको पछाडि यस्ता खालका शब्दहरू चाहिँ राखियो भने त कति चर्चित, कतिजनाले पढ्छन् होला जस्तो मलाई फ्याट लोभ लाग्यो अहिले हामी फेसबुकमा राख्छौँ किन पढौँ भनेर त होइन
हजुर अब चाहिँ राख्नु पर्ला दाईको यो सल्लाह सुझाव पनि मेरो लागि प्रेरणा भयो अब चाहिँ राख्नु पर्ला
आशा गरौँ यो तपाईँका सेयर देख्ने बित्तिकै यो नारायणजीको गाडी भनेर चिनिहालौँ अरूले नारायण काइलोको गाडी भनेर हामी उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बुलबुलमा छौँ तपाईँ बुलबुल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो online.com पनि प्रत्यक्ष यो कार्यक्रम सुन्न र पछि डाउनलोड गर्न पनि सकिन्छ नारायण काइलो हामीसँग आजको बुलबुलमा हुनुहुन्छ उहाँको वास्तविक नाम नारायण राज चौलागाई चरीकोट दोलखा उहाँको स्थायी घर हो र आजको कार्यक्रममा उहाँका गजल सुन्दै कुराकानी गर्दैछौँ यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला
बुलबुल एउटा इरानी चरा बुलबुल
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
बुलबुल एउटा ईरानी चरा बुलबुल
पत्थर खोज्दै खोज्दै घन आइपुग्यो पत्थर खोज्दै खोज्दै घन आइपुग्यो पत्थर भन्छ मेरो दुश्मन आइपुग्यो साठीऔं वसन्त पार जब गरे उनले साठीऔं वसन्त पार जब गरे उनले बा भन्छन् फर्केर बचपन आइपुग्यो पत्थर भन्छ मेरो दुश्मन आइपुग्यो कयौं वर्षदेखि अँध्यारो थियो जिन्दगी कयौं वर्षदेखि अँध्यारो थियो जिन्दगी म फर्के प्रिया भन्छिन् नयन आइपुग्यो पत्थर भन्छ मेरो दुश्मन आइपुग्यो केही सिक्नेछ पाठ फर्कन्छ ऊ अवश्य केही सिक्नेछ पाठ फर्कन्छ ऊ अवश्य देश पढ्न एक युवा लन्डन आइपुग्यो पत्थर भन्छ मेरो दुश्मन आइपुग्यो टेके आमाको काख मैले जब यहाँ टेके आमाको काख मैले जब यहाँ सोचे सुन्दर एउटा आँगन आइपुग्यो पत्थर खोज्दै खोज्दै घन आइपुग्यो पत्थर भन्छ मेरो दुश्मन आइपुग्यो दोलखा चरीकोटका नारायण काइलो हुनुहुन्छ आज हामीसँग बुलबुलमा र उहाँकै गजलबाट मैले बुलबुललाई तपाईँलाई फेरि स्वागत गरेँ बुलबुलमा आज हामी नारायण काइलोका गजल सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौँ उहाँको नारायण काइलो नाम कसरी रहन गयो उहाँले 10 वर्ष प्रवासमा कसरी बस्नुभयो अहिले यहाँ के गर्दै हुनुहुन्छ जस्ता कुराहरू गऱ्यौँ यातायात समितिमा हुनुहुन्छ मध्यपुर धिमी यातायात समितिमा हुनुहुन्छ नारायणजी तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा
धन्यवाद
धेरै धेरै नै गाएको सुन्नुपर्ने हो कुरा गर्न पनि लोभ लाग्छ गायन सुन्न पनि लोभ लाग्छ अब गायनमै लगिहाल्छु म धेरै कुरा गर्दिनँ दुईवटासम्म गायन अझ सुन्न पाइन्छ कि भन्ने आश गरिरहेको छु पाइयो दुईवटा नत्र एउटा चाहिँ सुन्नै पर्छ एउटा सुनाउनुहोस् त
अस्ति एउटा सुनाएँ मैले अन्तै
दिलमा बसाई सरे उनको याद आउँछ अन्तै दिलमा बसाई सरे उनको याद आउँछ फुलिरहन्छु बगैँचामा झरे उनको याद आउँछ फुलिरहन्छु यसै गरी झरे उनको याद आउँछ किनारामै यो जिन्दगी बिताइएसै मर्ने नै छु किनारामै यो जिन्दगी बिताइएसै मर्ने नै छु अब सागर तर्दिनमा तरे उनको याद आउँछ फुलिरहन्छु बगैँचामा झरे उनको याद आउँछ यो दिल मेरो अन्त कतै डेरा बस्ने छैन हेर यो दिल मेरो अन्त कतै डेरा बस्ने छैन हेर पिरातीका पिरातीका घैला फेरी भरे उनको याद आउँछ फुलिरहन्छु बगैँचामा झरे उनको याद आउँछ सराबै हो मेरो साथी नछुटिने कसम खाछौं सराबै हो मेरो साथी नछुटिने कसम खाछौं एकान्तमा सधैँ एक्लै परे उनको याद आउँछ फुलिरहन्छु बगैँचामा झरे उनको याद आउँछ
गजलको अन्तिम शेर म कतामा छु
पागल प्रेमी मलाई भनोस् पागल प्रेमी मलाई भनोस् दुनिया नै दुश्मन बनोस् पागल प्रेमी मलाई भनोस् दुनिया नै दुश्मन बनोस् अमर प्रेम मर्न दिन्न मरे उनको याद आउँछ अन्तै दिलमा म बसाई सरे उनको याद आउँछ फुलिरहन्छु यसै गरी झरे उनको याद आउँछ फुलिरहन्छु बगैँचामा झरे उनको याद आउँछ
यो मिठो गायन नारायण काइलोको हो र तपाईँ यो बुलबुल कार्यक्रममा उहाँको गायन सुनिरहनु भएको छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट अहिले तपाईँ गजलको कार्यक्रम बुलबुल सुन्दै हुनुहुन्छ र हामी नारायण काइलोका गजल सुन्दैछौँ साह्रै मिठो गाउनु हुँदो रहेछ मिठो गाउँदा गाउँदै लट्ठु भइसक्यो
प्रयास गर्दैछु है
धेरै गाउनलाई समय पुग्दैन अझै एउटा चाहिँ गाउनुपर्छ है अब एउटा तपाईँले थाती राख्नु होला केही बेरमा मैले कुराको क्रमलाई फेरि जोड्न खोजेँ मध्यपुर ठिमी यातायात व्यवसायको प्रसङ्गलाई फेरि जोडे तपाईँको गाडीहरू कुन कुन रुट गुड छन् हाम्रा गजलकारहरू त्यहाँ चढ्ने ठाउँ मिल्छ कि मिल्दैन
हाम्रो अवश्य दाइ अहिले चाहिँ चक्रपथमा छ एउटा अनि दुईटा
चक्रपथ भन्नाले कता कता गुड छ
अहिले चाहिँ चक्रपथ राउन्ड
ए चक्रपथ चक्कर लगाइरहन्छ
चक्कर लगाइरहन्छ हजुर
चावेल हुँदै
हजुर कलङ्की हुँदै हजुर साधो बाटो कोटेश्वर
त्यसरी जान्छ
हजुर त्यसरी
रहन्छ एउटा गाडी चाहिँ तपाईँको एउटा चाहिँ
हजुर अनि दुईटा चाहिँ अहिले मध्यपुर ठिमीबाट हजुरको नयाँ बसरसम्म जान्छ त्यहाँबाट फर्किन्छ उता अनि एउटा चाहिँ रत्नबाग चल्छ अनि अर्को एउटा चाहिँ म अहिले एउटा सुटिङ युनिटको लागि भनेर छुट्टै एउटा
कसरी सुटिङ युनिटको लागि छुट्टै गाडी हुन्छ
हजुर अहिले चाहिँ एउटा चाहिँ नयाँ कन्सेप्ट
कस्तो जस्तो त्यहाँ हिरोइनहरूले ड्रेस चेन्ज गर्न मिल्ने
चेन्जिङ रुम भएको एउटा अनि एउटा चाहिँ सामान्य तपाईँको सर्ट टोयलेटको लागि एउटा टोयलेट नै
एउटै गाडीभित्रको कुरा गर्दैछ
हजुर हजुर हजुर
एउटा चाहिँ सर्ट टोयलेट गर्न मिल्ने ठाउँ पनि भएको
हजुर
ड्रेसिङ चेन्ज भएको र पनि भएको
हजुर अर्को चाहिँ सिटिङ रुम अब अलिकति थकाइ लागेपछि बस्नको लागि चाहिँ बसेर चिया कफी पिउने
गाडीभित्र
तर सिट कम मात्र राख्ने 12 देखि 14 जनाको
कि त्यो गाडी 10-12 दिनसम्म कतै यात्रा गर्छ कि
हजुर त्यो चाहिँ प्याकेजमा विशेष अहिले हामीले चाहिँ प्याकेजमा दिने योजना बनाउँदैछौँ होइन अब
यस्तो यस्तो गाडीहरू बनाएको छ कि छैन नेपालमा थाहा छैन
अहिलेसम्म छैन दाइ
छैन पहिलो
टोयलेट र बाथरुम भएको चाहिँ छ होइन अहिले सुटिङ
बाथरुम भनेको नुहाउन पनि मिल्छ गाडीभित्र
मिल्दैन तपाईँको त्यही टोयलेटको लागि
टोयलेट युजको लागि
टोयलेट युजको लागि मात्रै छ एउटा चाहिँ तपाईँ त्यो चाहिँ दिल्ली जाने गाडी हो
अहिले रमाइलो कुरा पो सुनियो त यो त यस्तो कुरो सुन्नुपर्छ है हवाइजहाजमा चर्पी हुन्छ भन्ने सामान थाहा छ अब बसमै पनि चर्पी हुन्छ हुन त अरू देशमा हुन्छन् नेपालमा चाहिँ चर्पी भएका बसहरू हामीले कमै देखेका छौँ
छन् अहिले चाहिँ दिल्ली चल्ने गाडीहरू लगभग टोयलेटहरू भएकै छन्
टोयलेट अनि चेन्ज रुम अनि सिटिङ रुम अनि यात्रु चाहिँ कहाँ बस्छन् त्यसो गर्दा
त्यसको लागि चाहिँ हामीले 10 देखि 12 सिट राख्ने भन्ने कुराकानी गरेका छौँ होइन जस्तै सिटिङ रुममा पनि बस्न पाइयो
कति लामो हुन्छ त्यो गाडी
गाडी चाहिँ 42 फुटे हो लगभग तपाईँको पुग्छदै ठाउँ भयो भने
सिटिङ रुममा के भिआइपी एक्सक्लुसिभहरू बस्ने हो त्यो टोली पनि
विशेष हजुरको त्यो फिल्म सुटिङको लागि चाहिँ जाँदाखेरि लङ टुर जाँदाखेरि चाहिँ
जस्तो काठमाडौँभित्रै पनि त्यो गाडी प्रयोग हुन्छ कि लङ टुरमा मात्रै हो
होइन काठमाडौँभित्र पनि लान चाह्यो भने चाहिँ म्युजिक भिडियोहरूको लागि चाहिँ अहिले अलिकति समस्या चाहिँ तपाईँको चेन्जिङ रुम चेन्ज गर्न चाहिँ सुटिङ गर्न जाँदा पनि चाहिँ अलिकति
जङ्गलमा सुटिङ छ भने कहाँ चेन्ज गर्नु
समस्या छ अरूको घर खोज्दै हिँड्नुपर्ने त्यो अलिकति चाहिँ त्यो गुनासो चाहिँ मैले केही कलाकारबाट सुने
कहाँबाट यस्तो कन्सेप्ट आयो तपाईँलाई
मलाई चाहिँ यो हाम्रो सरापे यादवदेव कोटा उहाँसँग चाहिँ मेरो अलि
कलाकारहरूले नै तपाईँलाई सुझाव दिनुभयो
उहाँ नै अलिकति निकट हुनुहुन्छ अनि हाम्रो नारायण बाजे उहाँ पनि अलि नजिकै छौँ हामी सँगै
भनेपछि त तपाईँको त तपाईँ रिस्क उठाउँदै हुनुहुन्छ त्यस्तो गाडी एउटा बनाउँदै हुनुहुन्छ चल्यो भने त तपाईँलाई राम्रो हुन्छ फाइदा पनि भयो एकदम अरूले नगरेको काम धेरैभन्दा धेरै फाइदा लिनुहुन्छ
हजुर
फेरि चल्दैन भने तपाईँलाई घाटा पनि पर्छ
जहाँसम्म लाग्छ चल्छ किनकि उहाँहरूले नै चलाउने उहाँहरूसँग पहिले चाहिँ
कन्ट्याक्टहरू लिङ्कहरू गर्न थालिसक्यो गाडी बनिसक्यो कि बन्दैछ
बन्दैछ लगभग लगभग 50% भनौँ
अब कति समय लाग्ला त अब एक महिना दुई महिना
हजुर यो माघ महिनाभित्रै भनेर चाहिँ फागुनमा लन्च गर्ने कुरा छ
ए त्यति तयारीका साथ आउनु भएको छ शुभकामना धेरै राम्रो र नयाँ काम गर्दै हुनुहुँदो रहेछ यातायात व्यवसायभित्रै पनि एउटा नयाँ इनोभेसन सुरु भयो होइन यसले चाहिँ सबैलाई राम्रो गर्छ भन्ने हामी अपेक्षा गरौँ मैले अब यातायात व्यवसायको यो प्रसङ्ग रोकेर तपाईँलाई एउटा गजल वाचन गर्न अनुरोध गर्छु कुन गजल सुनाउनुहुन्छ
म एउटा फेरि एउटा हाम्रो नेपालकै अलिकति यो स्थितिलाई सोचेर एउटा गजल लेखेको छु यो गजल चाहिँ मैले फेसबुकमा पनि पोस्ट गरेको छु तर सबैजनाले पढ्नु भएको छैन होला यही त्यही गजल वाचन गर्न चाहिँ त्यो घैँटोमा नलाग्ने घाम कहिलेसम्म सरकार त्यो घैँटोमा नलाग्ने घाम कहिलेसम्म सरकार राजधानीमा यस्तो जाम कहिलेसम्म सरकार राजधानीमा यस्तो जाम कहिलेसम्म सरकार उता तिमी सदनमा मौन बस्छौ सधैँभरि उता तिमी सदनमा मौन बस्छौ सधैँभरि विकासमा पूर्ण विराम कहिलेसम्म सरकार राजधानीमा यस्तो जाम कहिलेसम्म सरकार विकास गर्ने युवा जति अझै खाडीमा छन् विकास गर्ने युवा जति अझै खाडीमा छन् शून्य हुने हाम्रो गाम कहिलेसम्म सरकार राजधानीमा यस्तो जाम कहिलेसम्म सरकार कहिले होला राजधानी राजधानी जस्तो बन्ने कहिले होला राजधानी राजधानी जस्तो बन्ने लौ न यसको जवाफ पाम कहिलेसम्म सरकार राजधानीमा यस्तो जाम कहिलेसम्म सरकार यी गरिबले चुहाउँदा पसिना दिन रात यी गरिबले चुहाउँदा पसिना दिन रात सधैँ सुन्ने परिणाम कहिलेसम्म सरकार सधैँ सुन्ने परिणाम कहिलेसम्म सरकार त्यो घैँटोमा नलाग्ने घाम कहिलेसम्म सरकार राजधानीमा यस्तो जाम कहिलेसम्म सरकार धन्यवाद
बडा रमाइलो राम्रो खालको र विभिन्न किसिमका विषयहरूमा तपाईँले लेख्नु भएको छ
हजुर
प्रेममा पनि छ राजनीतिमा पनि छ होइन सरकारी गैर सरकारी कुराहरूमा पनि छ सामाजिक कुराहरूमा पनि छ यातायातमा चाहिँ छ कि छैन
यातायातमा अहिलेसम्म चाहिँ छैन दाइ
लेख लेख लाग्दैन कति भयो व्यवसाय हुनुभएको
व्यवसाय भएको त अब पुरानो हिसाबले त 7-8 वर्ष भइसक्यो
पहिला पनि सिक्नु भएको क्षेत्र हो यो
हजुर पहिला हामी अरणिकै समितिमा पनि गाडी सञ्चालन गरेका हौँ त्यसभन्दा पश्चात चाहिँ अब उता बेचेर चाहिँ अब यति राजधानीमा छिरिया छ अहिले भनौँ न
प्रवासका साथीहरूसँग पनि सम्पर्क भइरहन्छ 10 वर्ष जोसँग बिताउनु भयो बाहिर
होइन अब एकदमै राम्रो रिलेसन त्यहाँका सङ्घ संस्थाहरूसँग सबैजनासँग चाहिँ अहिलेसम्म पनि जिउस राम्रो कनेक्सन
कहिले काहीँ सबै थरी छोडेर घुमेर भए पनि आउन त्यो पुरानो साथीलाई भेटेर जस्तो लाग्छ
होइन एकदम दाइ त्यो चाहिँ तपाईँको मेरो सोच पनि छ पहिला चाहिँ म एउटा काम गर्ने हिसाबले गएँ त्यहाँ होइन अब फेरि पछाडि चाहिँ एकचोटि चाहिँ घुम्ने हिसाबले त्यही ठाउँमा चाहिँ जाने एउटा इच्छा चाहिँ छ
जानुहोस् जानुहोस् तपाईँले के भन्नुहोस् भने ल हेर्नुहोस् मैले यहाँ कमाएको पैसा लिएर गएर नेपालमा व्यवसाय यसरी सुरु गरेँ र यो काम गर्दैछु भनेर बुझाउनु जरुरी छ
किनभने एकदमै
अरू पनि त्यहाँ साथीहरू ती कुराहरूबाट उत्प्रेरित भएर अब उहीँ बसिरहनुपर्छ भन्ने पनि छैन नि त सकिन्छ र स्टेबल हुन सक्यो भने त फर्किँदा पनि हुन्छ अब नेपालमा यति धेरै चुनावहरू भइसकेका छन् अब विभिन्न ठाउँमा विकासको पहलहरू हुँदैछ भनेपछि कति ठाउँहरू मिल्छन् कि भन्ने सङ्केत तपाईँ र तपाईँ जस्तै केही साथीहरूले नेपालमा जसले काम गरिरहनु भएको छ उहाँहरूबाट देखियो भने सजिलो हुन्छ होला जस्तो हामीलाई लाग्छ लागेको मात्र कुरा राख्यौँ सबैका आफ्ना आफ्नै अप्ठ्यारो आफ्नो आफ्नै ठाउँमा पनि छन् फेरि
होइन अप्ठ्यारो चाहिँ हुन्छ नै होइन तर आफूले रिस्क चुनौती पनि केही कुरामा लिन सक्नुपर्छ रिस्क पनि लिन सक्नु हामी नेपालीमा चाहिँ अलिक त्यो रिस्क लिनलाई अलिक हामी चाहिँ डराउँछौँ होइन
सुटिङको गाडी बनाउने भनेपछि त एउटा टोली बस्ने टोयलेट गर्ने चेन्ज गर्ने सिटिङ रुम भएको गाडी बनाउने भनेपछि त एउटा रिक्स त तपाईँले उठाउनै भएको छ तपाईँलाई फेरि पनि मैले बधाई दिएँ यसको लागि नारायण काइलोको गजल सुन्नु अगाडि नारायण काइलो भनेर तपाईँलाई कसैले चिन्न सम्पर्क गर्न भेट्न खोज्नुभयो आजको कुराकानीपछि भने कसरी गर्ने?
मलाई चाहिँ अब फेसबुक मार्फत नै नारायण काइलो भनेर
अङ्ग्रेजी नेपालीमा खोज्नु पर्यो, नेपालीमा नारायण काइलो भनेर खोज्नु पर्यो का अनि अआईको ई
हजुर
माथि चन्द्रबिन्दु दिनुहुन्छ
हजुर
अनि ई लो काइलो भनेर खोजेपछि
भेटिन्छ।
अरू कुनै माध्यम?
अरू कुनै माध्यम अब अहिले त टेलिफोन सम्पर्क नै हो होइन, म जिमेल प्रायः कमै युज गर्छु।
टेलिफोन सम्पर्क दिन मिल्छ?
मिल्छ किन नमिल्छ।
कति नम्बरमा गर्नु पर्यो तपाईँलाई सम्पर्क?
98-61-827-801।
कति सजिलो, 98-61-61-827-801। ल अब एउटा गायन सुनाउन तपाईँको, त्यसपछि अनि हामी छुट्टिने तर्खरमा लाग्नुपर्छ।
हस्तै म एउटा फेरि थोरै गुनगुनाउने प्रयास गर्छु। मेरो आधायो दिल, मेरो आधायो दिल, उनी मामा देख्छु नजरहरू प्रेमिल, उनी मामा देख्छु। मेरो आधायो दिल, उनी मामा देख्छु नजरहरू प्रेमिल, उनी मामा देख्छु। छुपाएर राख्छिन् नदेखिने गरेर, छुपाएर राख्छिन् नदेखिने गरेर। प्रेमकै आपिल उनी मामा देख्छु नजरहरू प्रेमिल, उनी मामा देख्छु। व्यर्थै शब्द कोश, व्यर्थै शब्द कोश के पल्टाऊ मैले, व्यर्थै शब्द कोश के पल्टाऊ मैले। गजलकै महफिल उनी मामा देख्छु, गजलकै महफिल उनी मामा देख्छु। नजरहरू प्रेमिल उनी मामा देख्छु, अधरामा मुस्कान दुनियाले देख्ला, दुनियाले देख्ला अधरामा मुस्कान। हजारौँती मुस्किल उनी मामा देख्छु, हजारौँती मुस्किल उनी मामा देख्छु। नजरहरू प्रेमिल उनी मामा देख्छु। गजलको अन्तिम शेरमा छु म। जुधाएर नजर हेर्न डर लाग्छ, हेर्न डर लाग्छ जुधाएर नजर, जुधाएर नजर हेर्न डर लाग्छ। नयन मामी साहिल, नयन मामी साहिल उनी मामा देख्छु, नयन मामी साहिल उनी मामा देख्छु। मेरो आधायो दिल उनी मामा देख्छु, नजरहरू प्रेमिल उनी मामा देख्छु, नजरहरू प्रेमिल उनी मामा देख्छु, नजरहरू प्रेमिल उनी मामा देख्छु।
साह्रै मिठो गायन पनि भयो, कला र गलाको सङ्गमको रूपमा नारायण कालोले आफूलाई प्रमाणित गर्नुभयो बुलबुलमा आज।
धन्यवाद।
कहिलेकाहीँ समूहमा राखेर साथीहरूलाई यसरी गाएर सुनाउनु भएको छ?
होइन, एकदमै आजकल कार्यक्रम सकिसके पछाडि कुनै पनि कार्यक्रममा जाँदाखेरि हाम्रो छुट्टै चियापान कार्यक्रम गरौँ भन्ने हुन्छ। चियापान कार्यक्रम गयो भने यस्तै
ल नारायणजी सुनाउनु पऱ्यो भनेर भन्छ।
हजुर, वाचन गर्न लाग्यो भने होइन अलिक गायनमै भए पनि हुन्छ, थोरै गाउनुहोस् भनेर चाहिँ भन्नुहुन्छ साथीहरूले।
भनेपछि गाउनको लागि तपाईँ यो नयाँलाई कसरी गाउन सकिन्छ भनेर प्र्याक्टिस गरिरहनु भएको हुन्छ?
हजुर,
प्रायः एक्लै हुँदा
हजुर प्रायः म चाहिँ आजकल चाहिँ गजल गुनगुनाएर लेख्ने प्रयास गर्छु,
त्यति हजुर सङ्गीत सृजना होस्
हजुर
लय आओस्।
पहिला चाहिँ म त्यत्तिकै लेख्थेँ पहिला सुरु सुरुमा चाहिँ, अहिले चाहिँ म प्राय गुनगुनाइन भने म प्रायः लेख्दिनँ।
आउँदा दिनहरूमा लेखिरहने रहर छ गजल नै?
हजुर दाइ, गजललाई नै केही चाहिँ एउटा केही गरौँ गजलमै भन्ने चाहिँ एउटा सोच छ।
हस्, साधुवाद हाम्रो तर्फबाट नारायण काइलोजी। अब लगभग हामी कार्यक्रमको अन्त्यतिर छौँ, बुलबुलको अन्त्यतिर। तपाईँ कार्यक्रममा आउनुभयो, तपाईँको चरीकोट दोलखा घर, यातायात व्यवसायी हुनुहुन्छ, सबै कुराहरू थाहा पाइयो, तपाईँको जीवनका केही पाटाहरूमा छलफल गरियो, रमाइलो भयो, मिठो गायन पनि सुनियो। धेरै धेरै धन्यवाद तपाईँलाई।
हस्, यहाँसम्म मलाई यो स्थान दिनुभयो यहाँ दाईलाई धेरै धेरै धन्यवाद, र उज्याला 19 नेटवर्कलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
एकपटक अन्त्यमा फेरि सम्झाएँ मैले, कस्तो राम्रो लेख्नुहुन्छ तपाईँ, तपाईँको बस साहित्यको रूपमा आओस् है। आँसु कथा लेख्ने चक रहेछ थाहा थिएन, जिन्दगी एउटा पुस्तक रहेछ थाहा थिएन, गीता कुरान बाइबल पढेर भन्यो उसले संसार बदल्ने सर्जक रहेछ थाहा थिएन। कति राम्रो, यो बाटोमा गुड्दा नारायणजीको बस यही हो भनेर परेबाट चिनियोस्।
हस्, एकदम दाई, एकदम यसलाई मैले मनन गरेँ हजुरको कुरालाई।
हवस् त, आजको बुलबुलबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म अच्युत घिमिरे, नारायण काइलो अर्थात नारायण राज चौलागाईको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौं। आँसु कथा लेख्ने चक रहेछ थाहा थिएन, आँसु कथा लेख्ने चक रहेछ थाहा थिएन, जिन्दगी एउटा पुस्तक रहेछ थाहा थिएन। पल्मोनरी सिरा मेरो धमनी हराएथ्यो, पल्मोनरी सिरा मेरो धमनी हराएथ्यो, उनकै दिलमा बन्धक रहेछ थाहा थिएन, जिन्दगी एउटा पुस्तक रहेछ थाहा थिएन। दुःखहरूले डेरा जमाए यो जिन्दगीमा, दुःखहरूले डेरा जमाए यो जिन्दगीमा, खुसी त एक झलक रहेछ थाहा थिएन, जिन्दगी एउटा पुस्तक रहेछ थाहा थिएन। मान्छेहरूको ओजन तौलिन्छ पल पलमा, मान्छेहरूको ओजन तौलिन्छ पल पलमा, नजर नै तराजु ढक रहेछ थाहा थिएन, जिन्दगी एउटा पुस्तक रहेछ थाहा थिएन। गीता कुरान बाइबल पढेर भन्यो उसले, गीता कुरान बाइबल पढेर भन्यो उसले, संसार बदल्ने सर्जक रहेछ थाहा थिएन, आँसु कथा लेख्ने चक रहेछ थाहा थिएन, जिन्दगी एउटा पुस्तक रहेछ थाहा थिएन।
बुलबुल एउटा ईरानी चरा, बुलबुल